ये जो एनालिसिस है ये शायद दुरुस्त नहीं होगा।
सही, आपकी बात को अगर मैं सेकंड करूं, एक दूसरा एनालिसिस भी है। बहुत सारे मुबसरीन ये भी कहते हैं कि भारत के अपने मफाद में है कि उस रीजन के अंदर इकोनॉमिक डेवलपमेंट हो, भारत की इकोनॉमी जो है वो बेहतरी की तरफ जा रही है, और पाकिस्तान जैसे मुल्क के साथ इस तरह की शोरिश या किसी भी नौीयत की वार या टेंशन का हिस्सा बनना भारत के लिए खास तौर पर नुकसानदेह है। क्या ये तस्वर वहां पर मौजूद है?
नहीं, ये बात तो दुरुस्त है कि अगर कोई जंग की फिजा, या अभी तो खैर वो बहुत दूर की बात है, लेकिन अगर इस तरह की कशीदगी होती है तो कुछ जो एरियाज हैं वहां पर और बाकी दुनिया में भी ये जरूर तासुर जाता है कि यहाँ पर एक बड़ा अनसर्टन सा माहौल है, और वहां तक तो ये बात दुरुस्त है कि भारत के मफाद में नहीं है बात।
सही,
लेकिन जहां तक भारत के अफसरों का सवाल है, जिनसे बातचीत होती है हमारी, तो उनका मानना ये है कि भाई हमारे भी हाथ बंधे हुए हैं कि अगर पाकिस्तान की तरफ से घुसपैठ होती है, छापामार अंदर आते हैं, या उनकी तरफ से बॉर्डर पर फायरिंग होती है,
सही
तो फिर जवाब तो जाएगा भारत से और उस पर कोई गुरेज नहीं किया जा सकता। तो मेरे ख्याल ये एक एक्शन रिएक्शन का साइकिल है जो 2-3 साल से चल रहा है, और अब एक लिहाज से एक ये न्यू नॉर्मल बनकर उभरा है
सही
कि थोड़ी सी कशीदगी होती है, वो एक चरम सीमा पर पहुंचती है, उसके बाद कुछ बीच बचाव होता है, कुछ हफ्ते कुछ महीने
जी,
थोड़ी शांति रहती है, और उसके बाद दोबारा से ये कशीदगी शुरू हो जाती है। ये एक पैटर्न है जो पिछले 2-3 साल से अब हमारे को नजर आ रहा है।
नुमान जफर साहब को भी ऑन बोर्ड लेते हैं। नुमान, आपका भी बहुत शुक्रिया। आप भी पहले तो इसी का एनालिसिस दीजिएगा जो हमने पहला एक तरह से परसेप्शन दिया है, या मुख्तलिफ जो एक एनालिसिस सामने आ रहा है कि क्या मुमकिन तौर पे सर्जिकल स्ट्राइक्स हो सकती हैं। इंडियन डिफेंस मिनिस्टर का स्टेटमेंट ऑन रिकॉर्ड है जिसमें उन्होंने कहा था कि अगर अमरीका वहाँ पर ऑपरेशन कर सकता है पाकिस्तान में जाके अपने दुश्मन के लिए, तो शायद भारत भी इस तरह का कोई एक्शन ले सकता है। गालबन उनका इशारा हाफिज सईद की जानिब था। तो क्या वाकईतन ये उसी नौीयत के लिए कोई तैयारी का हिस्सा है, या फिर ये सरहदों के ऊपर दोनों अतराफ से जो गोलाबारी एक दूसरे की जानिब हो रही है उसकी वजूहात क्या हैं इन हालात के अंदर?
देखिए, वजूहात तो ऑब्वियस हैं हमारे सामने। इनकी जो डोमेस्टिक पॉलिटिकल सिचुएशन है, उसकी जो डोमेस्टिक सिचुएशन है, उससे हालात से नजर हटाने के लिए इस तरह के मामला किए जाते हैं। और दूसरी बात तो ये एक तरह का नैरेटिव पेश करते हैं कि मोदी सरकार जो है वो बहुत फ्रेंडली है पाकिस्तान की तरफ, मामला नॉर्मलाइज करना चाहते हैं। तो मुझे कोई ऐसी चीज नजर नहीं आती, कहते तो वो जरूर है, लेकिन जहां भी उसको मौका मिलता है वो ऐसे मामला पैदा कर देते हैं, सिचुएशन पैदा कर देते हैं कि पाकिस्तान के पॉलिसी मेकर्स को फिर उसी तरह सोचना पड़ जाता है। अब देखिए, यहाँ पे बॉर्डर सिचुएशन जो है अभी तक ये डिसाइड नहीं हो चुकी है कि उनकी तरफ से फायरिंग हो रही है या हमारी तरफ से फायरिंग हो रही है। जो हमारे यूनाइटेड नेशन का मिलिट्री ऑब्जर्वर ग्रुप है, उनकी तरफ से अभी तक कोई ऐसी टेंजिबल चीज सामने नहीं आई कि इसमें इस फायरिंग का इनिशिएटर कौन था और क्या मामला थे। हालांकि, और ये बहुत अनफॉर्चुनेट बात है कि अभी तक इसका मामला सामने नहीं आ सकता। दूसरी बात है, पाकिस्तान की तरफ से बहुत सारे एक्शन किए गए हैं मामला नॉर्मलाइज करने के लिए, लेकिन उसका वहां से आप देखिए उफा जो मुआहदा रिसेंटली रशिया में हुआ था, तो उसका वह मुआहदा हुआ, लेकिन उसके बाद जब आप उनकी सुषमा स्वराज की क्रिसमस देखेंगे तो आपको पता चलेगा कि प्री कंडीशन रखना चाह रहे थे कि ये पाकिस्तान आएगा तो हम इनको स्टोरी सुनाएंगे दहशतगर्दी के मुतालिक और उसके बाद बताएंगे। तो कश्मीर के बगैर अगर आप कोई डिस्कशन करना चाहेंगे तो मेरा नहीं ख्याल है कि वो कोई प्रोडक्टिव होगी। तो और दूसरी बात है, फिर उन्होंने ये भी कहा कि आप यहाँ पे कश्मीरियों से नहीं मिल सकते। अब कश्मीरियों को खुद इन्होंने भी एक थर्ड फ्रिक तस्लीम किया हुआ है, उनके बगैर कोई मुआहदा कोई डिस्कशन कामयाब नहीं हो सकती। तो अगर हमारे यहाँ के लोगों ने ऐलान किया था, अगर हमारे वेदन से मुलाकात की, तो कोई ऐसी चीज नहीं थी कि जिसको मुआहदा अपना डिस्कशन को खत्म किया जाता। तीसरी चीज ये है कि जो इनकी तरफ से
नहीं, लेकिन नुमान भारत कश्मीरियों को तीसरी फरीक नहीं समझता।
नहीं, ये तो ये जब नवाज शरीफ हमारे पिछले टर्म में थे उस वक्त इन्होंने इसको तस्लीम कर चुके हैं कि इनको शामिल किए बगैर कोई भी एग्रीमेंट दूरस्थ नतज नहीं ला सकेगा। इसमें तीन फरीक हैं जिसमें इंडिया है, पाकिस्तान है और कश्मीरी लोग भी शामिल है। उनके बगैर उनकी किस्मत का फैसला कोई भी नहीं कर सकता। ठीक है,
नुमान, आप क्या देख रहे हैं अब आगे? क्या किसी नोयत की कोई सर्जिकल स्ट्राइक्स हो सकती हैं, या इस सूरत हाल को अब डिफ्यूज होना है किसी सतह पे आके, इसमें कोई किरदार अदा कर सकती है कोई और फोर्स? जैसे अकवाम मुत्तहिदा का फौजी मुबसर मिशन पाकिस्तान में है, अमरीका की कौमी सलामती की मशीर इस्लामाबाद पहुंच रही है इतवार को, तो कौन इसमें कोई रोल प्ले कर सकता है?
देखिए, देखें जी, ये जो सर्जिकल स्ट्राइक की जो बात करते हैं ये तो आउट ऑफ द क्वेश्चन है, और पहले भी हमारे लोगों ने भी यहाँ पे जो पाकिस्तान के सिग्नल दिए हैं इनको बताया गया कि ये म्यांमार नहीं है, ये कोई दूसरा मुल्क नहीं है जिसमें आप सर्जिकल स्ट्राइक कर लें, और अमेरिका ने अगर कोई सर्जिकल स्ट्राइक कहीं पे किए थे तो वो उसकी डायमेंशन और थी, उनके मामला और थे, उनकी वजूहत और थी। पाकिस्तान एक इंडिपेंडेंट सॉवरन कंट्री है, आप किस तरीके से बात भी कर सकते हैं कि आप जाके किसी की सर्जिकल स्ट्राइक करेंगे। और हाफिज सईद की बात करते हैं, हाफिज सईद के जो मेरी नॉलेज के मुताबिक किसी भी कोर्ट में अभी तक उनके खिलाफ कोई चीज साबित नहीं हो सकी, और अगर हम फॉरन ऑफिस का कोई स्टेटमेंट उठा के देखें तो वो भी इनसे मांगते हैं कि कोई ऐसा सबूत हमें दे जिसके बेस के ऊपर हम लोग उनके खिलाफ कोई कार्रवाई कर सके, जो कि अभी तक नहीं पेश किए गए। तो किस तरीके से अपनी मर्जी से तो आप किसी सॉवरन कंट्री के ऊपर सर्जिकल स्ट्राइक नहीं कर सकते। मेरा ख्याल है जो मिस सुजन आ रही है यहाँ पे तो उनका जो दौरा बहुत ज्यादा अहमियत कहा मिले, और मैं इंतजार कर रहा हूँ जो यूनाइटेड नेशन का मिलिट्री ऑब्जर्वर ग्रुप है उनकी रिपोर्ट का, वो रिपोर्ट भी मेरा ख्याल में एक रुख का तयन करेगा, और उसके बाद जो ये इतवार को वो आ रही हैं वो उनका जो दौरा होगा उनकी मुलाकातें होंगी उससे भी हमें कुछ ना कुछ डायरेक्शन मिलेगी, और मेरा नहीं ख्याल है कि ये मामला कुछ एक्सकलेट होगा।
जी मैं आता हूँ सुजैन राइस के दौरे की जानिब, बात हम करते हैं, सुशांत सरीन भी हमारे साथ हैं। सुशांत आप ये बताइएगा, आपके ख्याल में सुजैन राइस उनके आने के बाद जो गुफ्तगू होगी, यकीनन पाकिस्तान की पॉलिटिकल और मिलिट्री लीडरशिप के साथ उनकी मुलाकातें हैं, क्या ये सिचुएशन डिफ्यूज होगी दोनों तरफ से, कोई मैसेज नई दिल्ली को भी जा सकता है?
मैं जरा सुजैन राइस पे दो मिनट में आता हूँ, लेकिन ये जो जनाब फरमा रहे थे इनकी खिदमत में मैं एक दो चीजें अर्ज करना चाहता हूँ। देखिए, पहली बात तो ये है कि सिर्फ पाकिस्तानी सोवरेन मुल्क नहीं है, भारत भी है, और अगर भारत में इस तरीके से दरअंदाजी होगी तो फिर ऑब्वियसली उसका एक रिएक्शन भी आएगा भारत की तरफ से। ये तो नहीं हो सकता कि भारत भी ऐसे चुप्पी साध के बैठ जाएगा, तो मेरे ख्याल ये पाकिस्तान को तस्लीम करना पड़ेगा, शायद उन्होंने अभी तक नहीं किया, कि भारत भी एक सोवरेन मुल्क है। दूसरी चीज ये कि मैं इनका बड़ा मशकूर हूंगा अगर ये बता दें कि कौन सा ऐसा भारत और पाकिस्तान के बीच में मुआहदा हुआ है, चाहे नवाज शरीफ के ज़माने में, पिछले ज़माने में, या उसके बाद जो लोग आए पाकिस्तान में हुक्मरान बनके, जिन्होंने ये कहा कि कश्मीरी जो हैं वो थर्ड पार्टी होंगे। भारत और पाकिस्तान के बीच में अगर ऐसा कोई मुआहदा हुआ है तो जरा मेरे को प्लीज़ उसकी तफसील दे दें, तो मेरे को, मैं बहुत मशकूर हूँगा इनका। तीसरी चीज़ ये है कि ये मैंने ये तो नहीं कहा था कि मोदी जी बहुत फ्रेंडली हैं पाकिस्तान की तरह। मोदी जी को कोई रोमांस नहीं है जो शायद बाकी उनके जो प्रीडिसेसर्स थे उनको था पाकिस्तान के साथ। अगर पाकिस्तान के साथ वो कोई डील कर सकते हैं या कोई रास्ता निकल सकता है तो वो उससे पीछे नहीं हटेंगे, लेकिन अगर किसी की ये तवक्को है कि मोदी जी बढ़ चढ़ करके पाकिस्तान की तरफ कोई बहुत बड़ा दोस्ती का हाथ बढ़ाएंगे तो वो ये नहीं करेंगे।
सही।
एक और चीज मैं ये अर्ज कर दूं कि ये कौन फायरिंग कर रहा है नहीं कर रहा है ये अपनी जगह बात, मेरे ख्याल बात बेमानी बात है, लेकिन मेरे ख्याल हमारे को ये भी देखना चाहिए कि जब 2003 नवंबर में सीज फायर का एग्रीमेंट हुआ था तो लगभग 5-6 साल दोनों तरफ से उसका बड़ा ठीक तरीके से उसको ऑब्जर्व किया गया था, और उसके बाद अगर ये कशीदगी शुरू हो रही है तो मेरी नजर में तो ये बहुत अनफॉर्चुनेट एस्पेक्ट है, क्योंकि लोगों की जिंदगियां इससे मुंसलिक हैं। और फाइनली एक और जो चीज जो अभी डिबेट हुआ था उसमें मैं बता दूं कि ये बहुत कसीदे पड़े जाते हैं कि नवाज शरीफ साहब ने बहुत इनिशिएटिव लिया भारत के साथ, उन्होंने बातचीत के जुमरे में तो बहुत इनिशिएटिव लिया, लेकिन कोई मुझे बताएगा कि कॉन्क्रीट टर्म्स में नवाज शरीफ ने ऐसी कौन कौन सी चीजें की जिससे कोई भारत का बहुत कॉन्फिडेंस हो? इनफैक्ट हम जब उनका रिकॉर्ड एनालाइज करते हैं तो तमाम मसलों पे जहां पर कुछ प्रोग्रेस हुई थी उनके दौर से पहले दौरों में, चाहे वो जरदारी साहब का हो या मुशर्रफ साहब का, उसमें एक लिहाज से हमको एक पिछाड़ ही हुई है, उसमें कोई हम आगे नहीं बढ़े।
सही।
जहां तक सुजैन राइस का सवाल है, जैसे मैंने आपसे पहले अर्ज किया कि ये एक न्यू नॉर्मल बन के आ रहा है, अब शायद सुजैन राइस आई है तो हो सकता है कि दोनों तरफ से जो बंदूकें हैं वो कुछ अरसे के लिए साइलेंट हो जाएं, लेकिन अगर फिर कोई इस तरह की हरकत हुई बॉर्डर पर तो फिर ऑब्वियसली ये पॉसिबिलिटी है कि ये दोबारा से फायरिंग शुरू हो जाए, और यही एक पैटर्न हम पिछले कई महीनों से, इनफैक्ट 2-3 सालों से देखते हैं।
सुशांत शायद आप एग्री भी करेंगे, इससे पहले पाकिस्तान जब अमेरिका के साथ इंगेज करता है उसका एक मौकफ रहा है कि जो वेस्टर्न बॉर्डर्स हैं अफगानिस्तान के साथ जहाँ पे वो कनेक्ट करता है, अगर वहाँ पे सूरत हाल ठीक नहीं है तो उसका जो है वो अगर ईस्टर्न बॉर्डर पे सूरत हाल ठीक नहीं है तो फिर वो वेस्टर्न बॉर्डर पे उस तरह फोकस नहीं कर सकता जैसा कि वाशिंगटन चाहता है। ये चीज़ वो है जो बड़े कॉमन इंटरेस्ट में है वाशिंगटन के भी और इस्लामाबाद के भी, और वाशिंगटन ने इससे पहले यकीन दहानियाँ भी कराई हैं रिपोर्ट्स के मुताबिक कि ईस्टर्न बॉर्डर जो हैं वो बड़े कूल और काम रहेंगे। तो इस रेफरेंस में इस दौरे को अहम समझा जा रहा है क्योंकि बड़ा क्रिटिकल टाइम है वाशिंगटन के लिए वेस्टर्न बॉर्डर्स पाकिस्तान के, वहाँ पर मौजूद सूरत हाल, पाकिस्तान का ऑपरेशन, वहाँ पर अमरीकी फ़ौजों की मौजूदगी महदूद तादाद में और उसका इनखला, इसको इस हिस्से को आप बताइएगा नुमान, आपके ख्याल में सुजैन राइस उनका खास तौर पे फोकस क्या होगा? लेकिन खास तौर पे फोकस क्या होगा क्योंकि ये भी इतलात हैं कि अभी रिसेंटली जो काबुल के अंदर जो टेररिस्ट अटैक्स हुए हैं मिलिटेंट्स के, ये तालिबान के, उस पर ना सिर्फ काबुल को तशवीश है बल्कि अमरीका भी कुछ ज्यादा खुश नहीं है। पाकिस्तान की कोऑपरेशन या कोऑर्डिनेशन, बहुत सारे रेफरेंसेज में वाशिंगटन के अंदर भी सवाल आते हैं।
जी देखिए, दौरा तो ये बहुत अहमियत का हामिल है। उससे पहले मैं, अगर आप इजाजत दें तो मैं जो हमारे साथी हैं इनकी कुछ
सुशांत सरीन साहब को
बताऊंगा कि ये जरूर है कि पाकिस्तान सिर्फ पाकिस्तान सोवरन नहीं है, इंडिया बिल्कुल हम उनको मानते हैं और उसमें कोई शक वाली बात नहीं है कि वो सोवरन मुल्क है, बड़ा मुल्क है। देखिए, आप जब चीजें भूल जाते हैं तो मसला उस वक्त से शुरू होता है जब 1971 के अंदर इंडिया पाकिस्तान को दो लख कर सकता है और स्टैब्लिश फैक्ट है, तो फिर आप पाकिस्तान की सॉवरेंटी को कहां मान रहे हैं? बलूचिस्तान में आप क्या करें, स्टैब्लिश फैक्ट है, उसको कोई नहीं मान रहा। और पाकिस्तान के बारे में अगर इंडिया में कोई छोटा सा प्रॉब्लम भी होता है तो उसको इल्जाम लगाना तो आसान है, उसको स्टैब्लिश नहीं करता कि इसके ये सबूत हैं, प्रूफ हैं और कोई ऐसी चीज है। अच्छा, दूसरी बात इन्होंने ये फरमाई है कि चलिए अभी मैं उस दौरे की तरफ आ जाता हूँ। देखिए, दौरा बहुत अहमियत का हामिल है। जो मेरे ख्याल में जो एजेंडा के ऊपर पॉइंट्स होंगे उसके अंदर एक तो पाक भारत कशीदगी है, सबसे अहम चीज है कि उसको किस तरीके से डिफ्यूज किया जाए, किस तरीके से पैरामीटर तय किए जाए ताकि ये जो एस्केलेशन हो रही है इसको स्टॉप किया जाए और रिवर्स किया जाए। और आपने जिस तरह तस्करा किया कि अफगान सिचुएशन जो है वो बहुत अहमियत की हामिल है, और आपने देखा रिसेंट कुछ अरसे के अंदर अफगान प्रेसिडेंट की तरफ से कुछ स्टेटमेंट्स आई हैं जो कि हमें उससे पहले नजर आता था कि ताल्लुकात नॉर्मलाइज हो रहे हैं, लेकिन उस स्टेटमेंट के बाद जो है हमें लगा कि अभी जो मामला दोबारा खराबी की तरफ चल पड़े हैं, और उसमें पाकिस्तान की तरफ से स्टेटमेंट्स भी आए कि हम किसी भी चीज में इन्वॉल्व नहीं है, इन्होंने कंसर्न भी दिखाया। लेकिन और फिर वही बात होती है कि जो भी चीज सामने आती है तो वो पाकिस्तान की तरफ पॉइंट आउट कर दिया जाता है और सबूत हमारे सामने अभी तक नहीं आए हैं। तो लेकिन ये कि अभी जो सबसे अहम चीज की जरूरत है वो इंडिया के साथ भी, अफगानिस्तान के साथ भी हमें कम्युनिकेशन की जरूरत है। ये जो हम फौरी तौर पर डिस्कशन स्टॉप कर देते हैं ये बहुत बदकिस्मत चीज है, हमें ये खत्म नहीं करना चाहिए क्योंकि वो खत्म होंगे। कुछ एलिमेंट्स हैं जो इन ममालिक के दरमियान हालात को नॉर्मलाइज नहीं होने देते, अफगानिस्तान के साथ भी, पाकिस्तान का ही सूरत हाल है, इंडिया के साथ भी।
ये कम्युनिकेशन उफा में हुई थी, गर्जे साइडलाइन मुलाकात थी, उसी का नतीजा था कि एटलीस्ट नेशनल सिक्योरिटी एडवाइजर की लेवल पे मुजाकरात जो है उनका फैसला किया गया, फिर उसके बाद आगे चल के कंपोजिट डायलॉग का सिलसिला शुरू होना था। अभी मुख्तसरन बताइएगा, क्या सितंबर के अंदर अक्वामे मुत्तहिदा की जनरल असेंबली के इजलास के मौके पे एक बार फिर क्या ये अपॉर्चुनिटी है दोनों मुल्कों के पास, उनकी क्यादत के पास, कि कम से कम एक साइड लाइन मुलाकात के साथ वो इस सिचुएशन को डिफ्यूज करें और कम्युनिकेशन के रास्ते खोलें?
देखें, ये अब मेरा ख्याल है कि ये इंडिया की तरफ से आना पड़ेगा मामला, क्योंकि उन्होंने बातचीत को खत्म करने का ऐलान किया था, पाकिस्तान की तरफ से नहीं था। और कल एक स्टेटमेंट जो पाकिस्तान की फॉरेन मिनिस्ट्री की तरफ से आई है कि हमें मतलब फिलहाल कोई ऐसा मशवरा जेरे गौर नहीं है कि हम अपना मोदी साहब से मुलाकात करेंगे या हमें कोई, और इससे थोड़े से सख्त अल्फाज उन्होंने यूज किए थे कि हमें कोई इस तरह का शौक भी नहीं। तो मेरा ख्याल है कि अभी तक तो पाकिस्तान की तरफ से कोई इनिशिएटिव नहीं लिया गया, क्योंकि बातचीत का जो ऐलान किया गया था खत्म करने का वो इंडिया की तरफ से किया गया था, और मेरा ख्याल है वो एक अनएक्सपेक्टेड सी चीज थी कि आप अगर कर भी रहे हैं तो आपने वो जो हमारे मिलिट्री जो ऑपरेशन के जो कमांडर थे उनकी भी आपने बातचीत रोक दी, और उसके बाद नीचे मेरा ख्याल है अभी जो फ्लैग मीटिंग होती थी वो भी अब नहीं होंगी। तो मेरा ख्याल है अभी इंडिया को इसमें इनिशिएटिव लेना पड़ेगा, अगर वो कोई इनिशिएटिव लेते हैं कुछ
तो फिर बात आगे बढ़ेगी। नुमान, आप हमारे साथ रहिएगा, अगले सेगमेंट भी आप हमारे साथ चलेंगे। सुशांत, आप इसको सम अप कीजिएगा, एक तो ये कि क्या न्यूयॉर्क में जनरल असेंबली के इजलास के मौके पर कोई डेवलपमेंट उसकी तवक्को रखी जाए, एक, और फिर दूसरा इसका जाविया, जो दोनों मुल्क हैं पाकिस्तान भारत, बड़े मुल्क हैं, न्यूक्लियर पावर हैं, और दोनों का मीडिया जो है वो माशाल्लाह उनकी उसकी एक अपनी जहत है। आपने ट्वीट किया, मैंने उस ट्वीट को अपने एक प्रोग्राम में यहाँ पे आपके नाम लेके आपको एट्रीब्यूट करके उसको शेयर भी किया था अपने लिसनर्स के साथ। आपके तहफ़ात हैं, मीडिया को कितना रिस्पॉन्सिबल होना चाहिए है इन सेंसिटिव इशूज़ पर बात करते हुए, दोनों का जवाब दीजिएगा।
हुजूर मैं तीन चीजों का जवाब देना चाहूंगा, क्योंकि आपने एक सवाल उठाया था कि वेस्टर्न बॉर्डर पे क्या हो रहा है और ईस्टर्न बॉर्डर को उसके साथ आपने लिंक अप किया था, पिछले 13 साल पे वेस्टर्न बॉर्डर में क्या हुआ और कैसे वहां पर से पाकिस्तान की तरफ से अफगान तालिबान जो है मुसलसल वहां पर हमला करते रहे, ये भी हमारे सामने है। तो एक तो ये बात है, तो इस मेरे ख्याल इस तर्क में मुझे तो कोई ज्यादा वजन नजर नहीं आता। दूसरी चीज ये कि क्योंकि अमेरिका या अफगानिस्तान का इंटरेस्ट इसमें है, तो ये भारत से एक्सपेक्ट करना कि भारत अगर पाकिस्तान की तरफ से कोई यलगार होगा भारत के ऊपर और भारत क्योंकि अमेरिका का इंटरेस्ट उसमें इन्वॉल्व है तो चुप रहेगा, मेरे ख्याल ये पॉसिबल नहीं है। जहां तक न्यूयॉर्क में मुलाकात की बात है, तो इन जनाब को मैं भी बता दूं कि मेरे ख्याल भारत को भी कोई बहुत ज्यादा शौक तो नहीं है मिलने का, और ये शौक के करके आपस में नहीं मुलाकात होनी चाहिए। ये अगर होनी चाहिए तो इसलिए होनी चाहिए क्योंकि दोनों मुल्कों का जिंदगियां इसमें इन्वॉल्व हैं और लोग अगर मर रहे हैं तो ये दोनों हुकूमतों का फर्ज है कि इसको रोका जाए, और इसलिए मुलाकात करनी जरूरी है। और फाइनली जहां तक सहाफियों का मामला है, मेरे ख्याल दुनिया भर में जैसे मैंने ट्वीट में भी अर्ज किया था कि सहाफियों को सफारतकारों से ज्यादा सफारतकारी आनी शुरू हो गई है, उनको सियासतदानों से ज्यादा सियासत आनी शुरू हो गई है, उनको वकीलों से ज्यादा वकालत आनी शुरू हो गई है, और उनको जासूसों से ज्यादा जासूसी आनी शुरू हो गई है। सहाफियों का काम ये होता नहीं है, उनका तनकीद करना या ऑब्जर्वेशन करना ये तो जरूर उनका काम होता है, लेकिन मेरे ख्याल अब सहाफत भी एक दूसरे पैराए पे चली गई है, तो शायद इसको झेलना ही पड़ेगा और कोई चारा है नहीं हमारे पास।
बहुत शुक्रिया आपका सुशांत। मैं यहाँ पे वैसे ये क्रेडिट नहीं लेना चाहूंगा कि मुझे याद है जब मेरी आपसे बात हुई और आपने मुझे फोन करके पूछा कि मुझे अंदाजा चुके नहीं हुआ आपके प्रोग्राम में कि आप बॉर्डर किस तरफ के हो या उस तरफ के हो, क्योंकि प्रोग्राम जो है वो इतना गैर जानबदार था। तो कम अज कम उस फहरिस्त में एक अदना सा सहाफत का तालिब इल्म आपके सामने बैठा है, और यकीनन इस बात
पे आप रूल नहीं।
अरे बहुत शुक्रिया आपका सुशांत, आपका बहुत शुक्रिया आपने हमें ज्वाइन किया। नुमान हमारे साथ रहेगा, एक सेकंड की ब्रेक लेते हैं, चंद सेकंड की, और वापस आएंगे, बात करेंगे पाकिस्तान के न्यूक्लियर आर्सेनल पे जिसके बारे में रिपोर्ट थी और आज फॉरेन ऑफिस ने उसको रिस्पॉन्ड किया।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे, दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जान, आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी,
प्रोग्राम जहारंग में आपका खैर मकदम। मैं हूं असद हसन, प्रोड्यूसर हमारे साथ रसलान शरीफ, ब्रायन मार्कोली और मिस्टर जोना हमारे इंजीनियर्स हैं, आज हमारे साथ हैं। प्रोग्राम के हिस्से में हम बात करेंगे पाकिस्तान के न्यूक्लियर आर्सेनल पे। गुज़श्ता रोज़ एक रिपोर्ट आई कार्नेगी एंडोमेंट फॉर इंटरनेशनल पीस और दी सिम्पसन्स सेंटर की, जिसमें यह कहा गया था कि पाकिस्तान आइंदा चंद बरसों के दौरान दुनिया का तीसरा बड़ा मुल्क हो सकता है जिसके पास जोहरी हथियार मौजूद हों। इसने इंटरनेशनल जो हेडलाइंस हैं उनका ये जरिया बनी, सोर्स बनी ये खबर, और पाकिस्तान के दफ्तर खारजा ने आज इसको ऑफिशियली रिस्पॉन्ड किया है और पाकिस्तान ने यह कहा है कि पाकिस्तान की ऐसी कोई ख्वाहिश नहीं है कि वो असलहे की दौड़ में शरीक हो, लेकिन जो पाकिस्तान के अपने दिफा के लिए ज़रूरी है मिनिमम डेफरेंस वो हासिल करेगा जो पाकिस्तान का एक प्रिंसिपल डिसीजन या प्रिंसिपल मौकफ पाकिस्तान का रहा है, उसको एक बार फिर दफ्तर खारजा ने उसका इरादा किया है। हम इस पर बात करेंगे। प्रोफेसर डॉक्टर अब्दुल हमीद नैयर साहब हमारे साथ हैं, फॉर्मर प्रोफेसर ऑफ फिजिक्स एट कायद आजम यूनिवर्सिटी, मुमताज़ न्यूक्लियर इशूज़ के एनालिस्ट हैं, और चौधरी रोमान जफर साहब एक्सपर्ट इंटरनेशनल सिक्योरिटी, वो यहाँ पे वाशिंगटन के अंदर और यहाँ पे अमेरिका के अंदर थिंक टैंक्स के साथ वाबस्ता रह चुके हैं। जिस तरह की रिपोर्ट्स आती हैं उसके बारे में भी, उनके बैकग्राउंडर्स के बारे में भी हमें कुछ बता सकते हैं। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। डॉक्टर अब्दुल हमीद नैयर साहब, ए एच नैयर साहब अगर मैं कहूँगा, क्योंकि उर्फ आम में आप इस नाम से ज़्यादा मारूफ हैं, डॉक्टर साहब ये फरमाइएगा कि न्यूक्लियर कैपेबिलिटी हासिल करने के बाद नंबर ऑफ वेपन्स वो क्यों तरजीह हो सकते हैं किसी मुल्क के मैक्सिमम रखने हैं, और फिर पाकिस्तान जैसा मुल्क अगर उसके करंट टेंशन भी आप सामने रखें भारत के साथ, तो क्या पाकिस्तान अपने उस मौकफ से थोड़ा डिविएट कर सकता है जिसमें वो कहता है कि मैं मिनिमम डिटरेंस का हामिल मुल्क रहूंगा?
देखिए, ये जो बातें हैं ना कि मिनिमम डिटरेंस भी हो और हथियार भी बढ़ते चले जाएं, ये कही चीज है जिसका इस दुनिया में सभी ने सामना किया है। सभी ने कहा कि हम मिनिमम डिटरेंस करेंगे, लेकिन सभी ने अपने हथियारों की तादाद में बेतहाशा इजाफा किया है।
सही।
और आखिर में चंद ममालिक थे जिन्होंने कहा कि नहीं ये बहुत ज्यादा हो गया, उन्होंने आखिर रोक लगा दी।
सही।
देखिए, हिंदुस्तान, अमरीका और रूस ने तो 30-35 हजार हथियार बना लिए थे, उसके मुकाबले में पाकिस्तान के पास तो अभी 120 के करीब अगर हथियार का मवाद है, कोई बहुत ज्यादा नहीं है। लेकिन ये कि पाकिस्तान के एक मखसूस तर्ज फिक्र है पाकिस्तान की, जिसके तहत कोई इन तमाम चीजों की तरफ बढ़ रहा है। मेरे ख्याल में पाकिस्तान तमाम दुनिया की तवज्जो अपनी तरफ मबजूल कराना चाहता है, इस वजह से कि पाकिस्तान न्यूक्लियर मेन स्ट्रीम के अंदर दाखिल होना चाहता है। वो चाहता है कि जिस किस्म की डील इंडिया के साथ की गई वो पाकिस्तान के साथ भी की जाए।
सही।
और अगर नहीं की गई तो पाकिस्तान जो है वो ये तमाम हथियार ये फिसाइल मटेरियल बढ़ाता चला जाएगा, अपनी तादाद बढ़ाता चला जाएगा हथियारों की, और उससे दुनिया जो है वो फिक्रमंद अगर होती है तो फिर दुनिया इस बात का आयोजन करे कि किस तरीके से वो पाकिस्तान को न्यूक्लियर रेजीम के अंदर शामिल कर सकती है।
सही। अच्छा, आपको डॉक्टर साहब, अभी आप रिसेंटली आप अमेरिका का विजिट किया, आपने यहाँ पे यूनिवर्सिटी के साथ एसोसिएट भी रहे, इंटेलेक्चुअल्स के साथ आपके इंटरेक्शन हुआ, थिंक टैंक्स हों या मुख्तलिफ इदारे जो इस नौयत के मौजूद पे काम करते हैं, उनकी कैलकुलेशंस के पीछे क्या मैज एनालिसिस होता है, हालात का जायजा होता है, या फिर उसके साथ साथ कुछ इंटेलिजेंस शेयरिंग या इन्फॉर्मेशन भी होती है? क्योंकि रिपोर्ट में कैटेगोरिकली कहा गया है कि पाकिस्तान के पास इस वक्त लगभग 120 वॉर एड्स या न्यूक्लियर वेपन्स हैं, जबकि भारत के पास 100 के करीब हैं, और इसी रेफरेंस में कहा गया कि पाकिस्तान आगे चल के इसका बहुत बड़ा होल्डर हो सकता है न्यूक्लियर वेपन्स का।
देखिए, वाकई बात आप सही कह रहे हैं, क्योंकि यहाँ पे जो असल सूरत हाल है वो किसी को नहीं मालूम। जो बात मालूम है जिसकी बुनियाद के ऊपर उन्होंने ये अंदाजे लगाए हैं, सिर्फ अंदाजे लगाने की बात है, 2+2 करने की बात है। पाकिस्तान के जो प्लूटोनियम रिएक्टर लग रहे हैं खुशाब में, उनको बआसानी सैयारों के जरिए से देखा जा सकता है।
सही।
और जब वो काम करना शुरू करते हैं तो उनके कूलिंग टावर्स में से जब भाप निकलनी शुरू होती है तो मालूम होता है कि वो काम करने शुरू हो गए।
सही।
उससे आप अंदाजा लगा सकते हैं कि पाकिस्तान कितनी वेपन ग्रेड प्लूटोनियम बना रहा है।
सही।
और जहां तक यूरेनियम, एनरिच्ड यूरेनियम का ताल्लुक है, उसके बारे में तो दुनिया को कतल नहीं पता, उन्हें तो शायद 2-3 जगहों के अलावा और जगहों के नाम भी नहीं मालूम, और न ये मालूम है कि वहाँ पे कितने सेंट्रीफ्यूजेस हैं और वो क्या कुछ कर सकते हैं। तो ये सिर्फ अंदाजे लगाए जाते हैं, और उन अंदाजों की बुनियाद पे ये आप क्लेम करते हैं कि जी इतना हो गया होगा, इतना होगा।
सही।
बात जो है वो ये है कि इस वक्त पाकिस्तान भी चाहता है कि दुनिया जहां में ये बात हो कि उसके पास फसाइल मटीरियल और एटम बम बनाने की सलाहियत बहुत ज्यादा है।
सही।
पाकिस्तान चाहता है कि ये बात हो ताकि उसकी तरफ तवज्जो हो, ताकि वो ये कह सके कि आप मेन स्ट्रीम न्यूक्लियर रिजीम के अंदर शामिल कीजिए।
जी नुमान, आप बताइएगा, आपने थिंक टैंक्स के साथ काम भी किया है, बहुत बड़ा ये फोरम है, एक तरह से इंटेलिजेंस या कहना चाहिए इंटेलेक्चुअल इनपुट देता है, जिसपे अमेरिका की हुकूमत पॉलिसी डिजाइन करने में भी उससे हेल्प लिया करती है। आप ये बताइएगा, जिस तरह ज़ाहिर दो वर्जन है दोनों इदारों का, यहाँ पे जिनका हमने आपको रेफरेंस दिया है, कार्नेगी एंडोमेंट फॉर इंटरनेशनल पीस और दी स्टैम्स एंड सेंटर का, और फिर उसको ऑफिशियली पाकिस्तान ने निगेट किया, ये तो नुकता नजर है। लेकिन मेरा सवाल ये है, जैसे डॉक्टर साहब ने भी कहा कि जिस तरह इस तरह के दावों को क्या कहना चाहिए कि झुठलाने का फौरी तौर पे आपके पास कोई सॉलिड रीजंस नहीं हो सकती हैं, इसी तरह ये भी शायद ऐसी कोई रीजन भी नहीं हो सकती जिसमें ये मोहर तस्दीक शब्द की जाए कि किस मुल्क के पास इस नौयत के वेपन्स हैं, तो ये हकीकत कैसे तलाश की जाएगी दोनों तरफ के दावों के अंदर से?
देखें, ये ये तو آپ نے خود ہی اپنے سوال میں اس کا جواب دیا ہے کہ جس طرح ہم اس کو جھٹلا نہیں سکتے, کوئی پیرامیٹر کوئی بیرومیٹر ہمارے پاس نہیں ہے, اسی طریقے سے ہم اس کو کنفرم بھی نہیں کر سکتے کہ کہاں سے پتا چلے کہ پاکستان کے پاس 120 جو ہے نا ویپنز موجود ہیں. دوسری بات یہ کہ وہاں جب تک میں نے کام کیا, جہاں تک میں نے محسوس کیا وہاں پہ, دیکھیے یہ ایک ریسرچ والا معاملہ ہوتا ہے, جب ریسرچ کرتی ہے ایک سینئر فیلو ہوتا ہے وہ ایک ٹاپک مطلب کرتے ہیں, اس کے نیچے کچھ جونیئر فیلوز ہوتے ہیں, کچھ انٹرنز ہوتے ہیں, یہ لوگ ایک ٹاپک کے اوپر ریسرچ شروع کر دیتے ہیں, ہر بندہ اپنے اپنے سورسز استعمال کرتا ہے, کچھ اس ملک چلا جاتا ہے, کچھ اس ملک کے دوسرے جو ریلیٹڈ ہیں ان سے انفارمیشن لے لیتا ہے. لیکن اس کو ہم یہ نہیں کہہ سکتے کہ یہ کوئی بہت ہی اوتھینٹک چیز انہوں نے سامنے ہمارے پیش کر دی ہے. کارنیگی انڈاؤمنٹ بے شک ایک بہت اچھا ادارہ ہے, اوتھینٹک ادارہ ہے, لیکن کسی ایک ملک کی سیکیورٹی کے حوالے سے انتہائی امپورٹنٹ کوشچن کے اوپر اگر آپ کوئی چیز کر رہے ہیں تو اس کو آپ اس طرح آنکھ بند کر کے اس پہ اعتبار نہیں کر سکتے. اور یہ سمپسن سینٹر والے جو ہیں ان کا بھی آلموسٹ یہی صورتحال ہے. تو اس کو یہ ہم یہ تخمینیں آپ ضرور لگا سکتے ہیں, آپ اندازے ضرور لگا سکتے ہیں. اور ایک اور چیز بھی میں آپ کو بتاؤں کہ اس وقت جو یہ جتنے بھی تھنک ٹینکس وہاں پہ بیٹھے ہوئے ہیں, جس طرح وہاں کا پولیٹیکل سسٹم مطلب لابی سسٹم ہے جو کہ مطلب لیگل ہے وہاں پہ کہ آپ لابی کریں اور اپنا جو بھی معاملہ ہے اس کو آپ کوشش کر سکتے ہیں, اسی طریقے سے یہاں کے جتنے بھی تھنک ٹینکس ہیں یہ پروپیگنڈا ماؤتھس ہیں ایک طرح سے. اس میں آپ نے جیسے, اور میں جہاں تک مطلب فزیکلی میں وزٹ کرتا رہا ہوں, بہت سارے میں نے وزٹ کیے ہیں, اس میں جو انڈین پریزنس ہے وہ بہت زیادہ ہے. تو اس طریقے سے آپ یہ آنکھ بند کر کے اعتبار نہیں کر سکتے کہ جو ان کی رپورٹ آ گئی وہ بالکل ٹھیک ہوگی. اس میں بہت ساری ڈائمینشنز ہیں, بہت سارے فیکٹرز ہیں. آپ دیکھیں ساؤتھ ایشیا سینٹر کا جو بھی انچارج ہوگا وہ آلموسٹ انڈین ہوگا, اس میں ایک آدھا کوئی پاکستانی آپ کو ملے گا. اور دوسری چیز اس میں سب سے اہم یہ ہے کہ یہ جو بکس لکھی جاتی ہیں ساؤتھ ایشیا کی سیکیورٹی کے اوپر, اس میں بھی میکسیمم ڈومیننٹ جو بکس ہوں گی وہ آپ کو انڈین آتھرز کی ملیں گی. یہ بدقسمتی ہے پاکستان والوں کی کہ اس میں اتنی بکس وہاں پہ نہیں ہے, وہاں جا کے لوگ ریسرچ نہیں کرتے کیونکہ بہت کم لوگ ہیں. تو اسی وجہ سے ان چیزوں کو فالو کرتے ہوئے جب وہ ریسرچ کرتے ہیں تو ریسرچ کا جو آؤٹ پٹ ہوتا ہے وہ کچھ بھی رپورٹ آ سکتی ہے جو کہ ہمارے سامنے ہے. اور ایک آخری بات میں اس میں ضرور کہوں گا کہ پاکستان کا جو نیوکلیئر ویپن جو پروگرام ہے وہ اتنا مطلب سیکرٹ ہے ہم کہیں کہ وہ ہمارے جو بہت ہائی آفیشل کے لوگ ہیں ان کو بھی نہیں پتا کہ کیا ہو رہا ہے کیا نہیں ہو رہا ہے.
ایک ٹائم میں تو کہا جاتا تھا کہ شاید پرائم منسٹر کو بھی نہیں پتا ہے.
وہ پاکستان وہاں بیٹھ کے آپ کیسے تخمینہ لگا سکتے ہیں کہ پاکستان کے جو ویپن ہے وہ 5 سے 10 سال میں 350 تک پہنچ جائیں گے. یہ میرا خیال ہے کہ ایک بہت دور کی تخمینے والی بات ہے, اس کو ہم کنفرم نہیں کر سکتے.
جی ڈاکٹر ایس نیئر صاحب, آخری سوال اس ریفرنس میں مختصر اس کو رسپونڈ کیجیے گا. جیسے نعمان نے کہا کہ لابنگ ایک بڑا فیکٹر ہوتا ہے, آپ کو بھی معلوم ہے تھنک ٹینکس میں یا ان کی رپورٹس کے اندر, لیکن کیا میسجنگ بھی ہو سکتی ہے؟ اور اس کا مطلب تو دونوں طرف ہو سکتا ہے. اگر یہ ایزیوم کیا جائے کہ اگر یہ بھارت کی کسی لابی کے زیر اثر یہ رپورٹ آئی ہے تو دوسری طرف یہ بھی تو کہا جا سکتا ہے کہ یہ پاکستان کی لابی کے زیر اثر ہے, کیونکہ اس میں ایک بڑا اسٹرانگ میسج جاتا ہے نالات کے اندر جب ایسٹرن بارڈر کے اوپر ٹینشنز ہیں.
دیکھیے نہیں, میرا خیال ہے کہ یہ لابینگ کی بات نہیں ہے. یہ جو دونوں گروپس ہیں, یہ دونوں افراد ہیں, ڈالٹن ڈالٹن اور یہ جو سینٹر والے, یہ لوگ جو ہیں یہ پاکستان کے اوپر بہت قدیم رکھے ہوئے ہیں, جو اطلاع اس نے فراہم کی ہے. یہ اطلاع کوئی نئی نہیں ہے, بہت دیش آئی ہے, ایک سال پہلے پرانی اطلاع ہے. یہ انہوں نے صرف یہ بتایا کہ اگر اسی رفتار سے یہ بڑھتے رہے تو اتنے سال میں اتنا ہو جائے گا. یہ بھی کوئی ایسی انوکھی بات نہیں ہے. بات جو ہے وہ یہ ہے کہ انہوں نے ایک نئی بات کی ہے. وہ نئی بات جو ہے وہ یہ ہے کہ انہوں نے نبز پکڑی ہے پاکستان کی, کہ پاکستان نیوکلیئر مین اسٹریم ڈومین کے اندر آنا چاہتا ہے. تو انہوں نے کہا بھائی اگر پاکستان نیوکلیئر مین اسٹریم کی ڈومین میں آنا چاہتا ہے جس طرح کہ انڈیا آیا تھا, تو انڈیا کے پاس ایک کمرشل پاور تھی, اس کے پاس اس کی ایک دنیا میں کمرشل حیثیت تھی, جس کی وجہ سے تمام ممالک اس کو خشک رکھنا چاہتے تھے, لہٰذا اس کو شامل کیا. پاکستان کے پاس وہ نہیں ہے, تو پاکستان کو کچھ اور کرنا پڑے گا. تو انہوں نے 1, 2, 3, 4, 5 قسم کے انہوں نے بتا دیے کہ یہ اقدامات پاکستان کرے تو شاید پاکستان جو ہے وہ ایکسیپٹیبل ہو جائے اور لوگ سمجھے کہ اچھا پاکستان جو ہے اس کی بری نیت نہیں, اچھی نیت ہے, اور وہ اس کو نیوکلیئر مین اسٹریم ڈومین کے اندر شامل کر لے. یہ بات انہوں نے بالکل نئی کی ہے. اس کے علاوہ اس تمام رپورٹ کے اندر کوئی نئی بات نہیں ہے, سب پرانی باتیں ہیں. جو باتیں ہیں وہ امپورٹنٹ ہیں پاکستان,
لیکن نئی نہیں ہے آپ کے خیال میں
بتانا ہوگا. جی سوری,
ہاں آپ کہہ رہے ہیں کہ باتیں اہم ہیں لیکن نئی نہیں ہیں.
تو جی جی نئی نہیں ہے, اور میں سوچتا یہ ہوں کہ پاکستانی حکومت کی انہوں نے یہ پاکستانی حکومت بھی یہی چاہتی ہے, دنیا کو پیغام دینا چاہتی ہے کہ اس کے پاس فسائل مٹیریل بہت تیزی کے
exactly. ساتھ یہی میرا سوال تھا کہ میسیجنگ بھی تو ہو سکتی ہے کہ آپ کمیونیکیٹ بھی کرنا چاہ رہے ہوں مختلف ملکوں پہ اور مختلف دنیا پہ. ڈاکٹر صاحب آپ کا بہت شکریہ. اے ایچ نیئر صاحب آپ ہمارے ساتھ موجود تھے, چودھری نعمان ظفر آپ کے بھی ہم مشکور ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. چند سیکنڈ کی ایک بریک, بریک کے بعد واپس آئیں گے اور بات کریں گے صحافتی آزادیاں ترقی پذیر ملکوں میں اور خاص طور پہ شور زدہ ملکوں میں.
Up, Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/VOA Urdu ya twitter.com/Urdu VOA. Humse raabta kijiye urduvoa.com par. What's up Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم. میں ہوں اسد حسن, پروڈیوسر ہیں ہمارے ساتھ ارسلان شریف اور ہمارے انجینئرز برائن مارکولی اور مسٹر جونا ہمارے ساتھ موجود ہیں. پروگرام کے سلسلے میں ہم بات کریں گے جو انسیڈنٹ, جو ڈیولپمنٹ ہوئی مصر کے اندر, اس میں 3 صحافی جو وابستہ تھے الجزیرہ نیٹورک کے ساتھ ان کو سزائیں سنائی گئی ہیں اور ان پہ الزام یہ ہے کہ انہوں نے بقول وہاں پہ ریاست کے موقف کے کہ وہ ان کی ریاست کے مفاد کے اگینسٹ کام کر رہے تھے, اس وجہ سے ان کو سزائیں سنائی گئی ہیں. اس پہ جو صحافتی تنظیمیں ہیں دنیا بھر میں ان کی جانب سے تنقید کا سلسلہ جو ہے وہ جاری ہے, مختلف جرنلسٹ نیٹورکس اس پہ تنقید کر رہی ہیں, لیکن ہم ذرا ایک وائڈر رینج میں اس پہ بات کریں گے اور جاننا چاہیں گے کہ ترقی پذیر ممالک ہوں یا وہ ممالک خاص طور پہ جہاں پہ فوجی حکومتیں ہیں یا جہاں پہ جمہوریت نہیں ہے, جمہوری استحکام نہیں ہے یا شورش کا جہاں پہ سامنا ہے, وہاں پہ کس طرح کے مسائل کا سامنا ہوتا ہے صحافیوں کو اور صورتحال کو بہتر کیسے بنایا جا سکتا ہے. اس سے پہلے کہ میں اپنے پینلسٹ کے پاس جاؤں, پیٹر گریسٹے یہ بھی ایک آسٹریلوی شہری تھے اور ان کو بھی بنیادی طور پہ سزا سنائی گئی تھی اور انہوں نے کچھ گفتگو کی ہے اس کے بارے میں, وہ ہم آپ کو پہلے سنواتے ہیں.
The fact is that this is a wrong. This is unjust. This is unethical. This is immoral at so many levels. This cannot be allowed to stand. And so we will do everything we can to fight the verdict.
جی یہ پیٹر گریسٹے تھے جن کو سزا سنائی گئی تھی, لیکن ان کی سزا کی نوعیت مختلف تھی, انہیں ملک بدر کر دیا گیا تھا ایجپٹ سے. ہمارے ساتھ ہیں اس پہ گفتگو کرنے کے لیے علی عمران صاحب, واشنگٹن بیس صحافی ہیں, خاص طور پہ مشرق وسطی, اس کی حالات اور سیاست پہ گہری نظر رکھتے ہیں, کالمسٹ ہیں, ڈیلی پاکستان ٹوڈے کے ساتھ بھی ان کی وابستگی ہے. علی عمران بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا ہے.
جی شکریہ.
عمران جب آپ کو یہ خبر ملی کہ آپ کے 3 جن کو پاکستان میں کہا جاتا ہے کہ پیٹی بند بھائی, 3 جرنلسٹ جن کو سزائیں ہو گئی ہیں, تو کیا تاثر تھا آپ کا؟ اور سیکنڈلی یہ کہ جو ہم نے بنیادی ایک سوال یہاں پہ رکھا ہے کہ اس طرح کے ملک جہاں پہ فوجی حکومتیں ہیں یا جو شورش کا شکار ہیں, کتنی مشکل ہوتا ہے اپنے پیشہ ورانہ فرائض انجام دینا جرنلسٹ کے لیے؟
دیکھیں اسے میں 2 پرسپیکٹو میں دیکھوں گا. ایک تو اس کا ہسٹورک پرسپیکٹو یہ ہے کہ انفارچونیٹلی مشرق وسطی میں جی. جو کہ برادر مڈل ایسٹ اگر ہم کہیں, چاہے ہم اسے قاہرہ سے لے کے تو ایران تک, وہاں پہ ایک ڈیموکریسی کا کلچر نہیں بن سکا, جس کی وجہ سے وہاں پہ صحافتی آزادی نہیں ہے, آزادی رائے نہیں ہے, اور ایک جو ڈیموکریسی کے ساتھ ایک جو ماحول بنتا ہے وہ نہیں بن سکا.
صحیح.
اور ابھی ہم نے دیکھا, جبکہ میں اس کو دیکھوں گا, یہ جو آج مصر میں سزا دی گئی ہے اس کا تعلق عرب اسپرنگ کے ساتھ ہے. عرب اسپرنگ جو کہ آپ جانتے ہیں کہ ایک مومنٹ تھی, ایک سیریز تھی پوری, کہ مشرق وسطی میں خاص طور پہ تیونس سے اس کا آغاز ہوا, پھر ایجپٹ میں اس نے اسٹرانگ مین جو رول تھا وہاں پہ,
صحیح,
کہ ان کو گزشتہ کئی دہائیوں سے وہ اسٹرانگ مین جو تھے وہ رول کر رہے تھے اس ان ممالک کو اور عوام کی خواہشات کا خیال کیے بغیر, اور وہاں ان کو ہٹایا گیا. اس کے بعد عرب اسپرنگ کے بعد ان ممالک میں جو ویسٹڈ انٹرسٹ تھے انہوں نے یہ فیصلہ کیا کہ اب اس کو کس طریقے سے رول بیک کیا جائے. تو میں سمجھتا ہوں آج کی جو اگر آپ دیکھیں اس کی امیجز دیکھیں, تو اس کی ایک امیجری کی اور اس کی تصویروں کی ایک بڑی پروفاؤنڈ سمبولزم بھی ہے اس میں. یہ آپ صاف نظر آ رہا ہے کہ وہ مصر ایک میسج دے رہا ہے کہ یہاں پہ صحافتی آزادی نہیں ہوگی, اور جو حکومت کے خلاف کام کرے گا یا وہاں کے سسٹم کو یا سٹیٹس کو چیلنج کرے گا تو اس کو اس طریقے سے سختی سے نمٹا جائے گا.
عمران, اس سیگمنٹ کو ہم نے وائنڈ اپ کرنا ہے لیکن مختصر, آپ کے خیال میں ایک تو یہ کہ اگر ہم اسلامک ہسٹری کی طرف جائیں یا مسلمان ملکوں کے اندر جو مختلف ادوار رہے, ایک تو اس پہ بھی بڑا کہنا چاہیے کہ فخر کا معاملہ یہ سمجھا جاتا تھا کہ وہاں پہ قاضی ہے, عدالتیں ہیں, جسٹس سسٹم ہے, تو اس طرح کے فیصلوں میں تو ہمیں بہت زیادہ انفلوئنس نظر آتی ہیں بظاہر عدالتیں بھی, اور ان کے جو ڈیسیشنز ہیں وہ بھی بڑے کمپرومائزڈ نظر آتے ہیں بہت سارے لوگوں کے بقول.
دیکھیں جی, کیونکہ جو اسٹیٹس کو کئی دہائیوں سے چلتا آ رہا تھا وہ اپ سائڈ ڈاؤن ہو گیا.
صحیح.
کیونکہ جب عرب اسپرنگ آف یہ جو ریولیوشنری موومنٹس چلی ہیں اس میں اب دیکھیں جو صحافی ہیں وہ دونوں طرف سے, یعنی کہ اسٹیٹ کی طرف سے بھی اور ملیٹنٹ آرگنائزیشنس کی طرف سے بھی وہ ایک وکٹم بن جاتے ہیں. آپ کو یاد ہوگا کہ آئی ایس آئی ایس نے امریکی جرنلسٹ کو بھی مارا یہاں پہ عراق میں اور شام میں, اور ابھی آپ دیکھیں کہ مصر میں بھی ایسی سخت سزائیں دی جا رہی ہیں, اور بہت سارے واقعات مسلسل ہوتے چلے آ رہے ہیں کہ جن میں صحافی جو کہ رپورٹ کرنے کی کوشش کرتے ہیں تو وہ ریسیونگ اینڈ پہ ہوتے ہیں.
صحیح.
دونوں طرف سے ایک طرف
تو کافی ایک طرح سے مشکلات یا سامنا ہے. عمران, ہمارے ساتھ رہیے گا, چند سیکنڈ کی ایک بریک لیتے ہیں. پاکستان پالیٹکس پہ ہم بات کرنے جا رہے ہیں. فواد چودھری صاحب نے ہمیں جوائن کیا ہے, پاکستان کے تجزیہ کار, پولیٹیکل انالسٹ, بذات خود پالیٹیشین بھی میں کہوں گا کہ رہ چکے ہیں اور اینکر بھی ہیں, اور ان سے ہم بات کریں گے چند سیکنڈ کی ایک بریک کے بعد.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان کی سیاست پہ. مختصر تمہید میں اگر میں یہ بتاؤں, دو ڈیولپمنٹس ہیں, ایک تو سیاسی الیکشن کمیشن کے خلاف پاکستان تحریک انصاف اور پاکستان پیپلز پارٹی دونوں بظاہر ایک نقطۂ نظر پہ اکٹھی ہوتی ہوئی نظر آ رہی ہیں. دونوں پارٹیوں کا یہ مطالبہ ہے کہ یہ الیکشن کمیشن جو ہے اس کو ایک طرح سے ری آرگنائز کیا جائے اور تمام اس کے جو ممبران ہیں وہ مستعفی ہوں. پاکستان کے ذرائع ابلاغ نے کچھ دیر پہلے میڈیا کے مطابق انکنفرمڈ رپورٹس یہ بھی آئیں کہ شاید تین جو الیکشن کمشنر ہیں انہوں نے اپنی استعفے پہ غور و خوض شروع کر دیا ہے. عمران خان نے, تحریک انصاف نے 4 اکتوبر کو اسی کمیشن کے خلاف دھرنے کا اعلان کیا ہے, اور پیپلز پارٹی کی قیادت بلدیاتی انتخابات سے پنجاب کے اندر خاص طور پہ بائیکاٹ کا فیصلہ بھی کرنے کا اندیا دے چکی ہے. اس کو ہم انالائز کریں گے. اور دوسرا جو آپریشن سندھ کے اندر اور کراچی کے اندر جاری ہے اس کے جو تانے بانے ہیں, اب بظاہر وہ دہشت گردی اور بدامنی سے آگے بڑھ کے کرپشن کے ساتھ وہ اس کو ایوالو کر رہا ہے, وہاں تک اس کی وسعت چلی گئی ہے, اور بہت سارے سوالات بھی اٹھائے جا رہے ہیں کہ کیا یہ مینڈیٹ ہے رینجرز کا یا نہیں, اور جو نیشنل ایکشن پلان تھا اس کے اندر کیا اس کو ایمبیڈ کیا جا سکتا ہے, اس کے اندر کوئی گنجائش نکلتی ہے, کیا اسی بینر کے نیچے سیکیورٹی فورسز یا رینجرز آپریٹ کر رہی ہے. انالیسز ہم لیں گے. فواد چودھری صاحب ہمارے ساتھ موجود ہیں اسلام آباد سے, اور علی عمران صاحب ہمارے ساتھ موجود ہیں واشنگٹن سے. فواد چودھری صاحب, آپ پہلے دونوں جو میری تمہید تھی اس میں دونوں اینگل ہیں, دونوں پہ آپ اپنا انالیسز دیجیے گا. ابھی الیکشن کمیشن, کیا لگتا ہے کہ اب یہ ریسٹرکچرنگ ہونے جا رہی ہے یا پی ٹی آئی نے جو پالیسی بنائی ہے وہ کارگر ہو سکتی ہے؟
دیکھیں, پہلی بات تو یہ ہے کہ الیکشن کمیشن کے ممبران جو ہیں, ایک فرق تو یہ سمجھیے گا کہ کوئی بھی جو شخص ہے انکلوڈنگ عمران خان, وہ الیکشن کمیشن کے چیئرمین سردار رضا خان صاحب سے ریزائن نہیں مانگ رہا. جو چار اراکین ہیں ان سے استعفیٰ مانگا جا رہا ہے. یہ چاروں اراکین جو ہیں یہ اپوائنٹ کیے گئے تھے الیکشنوں سے پہلے. اس کے بعد جوڈیشل کمیشن نے بھی, اور صرف طریقہ انصاف نہیں, پیپلز پارٹی نے بھی, پی ایم ایل کیو نے بھی, تمام ہی پارٹی یہ سمجھتی ہیں کہ ان چار اراکین کو ریزائن کر دینا چاہیے تاکہ نئے اراکین کا تقرر ہو سکے. اب انفارچونیٹلی پاکستان میں یہ رواج ہی نہیں ہے کہ کوئی ایک مورل فالوئنگ جو ہوتی ہے, ایک مورل فٹ اسٹیپس جو ہوتے ہیں جن کو فالو کرنا ہوتا ہے. یہ چاروں اراکین جو ہیں یہ پہلے
سکتے ہیں, یہ وہاں سے پینشن بھی لے رہے ہیں, لیکن یہ اپنے عہدوں سے استعفیٰ دینے کو تیار نہیں ہے. ریاض کیانی صاحب وغیرہ جو یہاں پہ پنجاب سے ممبر ہیں, تو پر سیریس ایلیگیشنز ہیں اگر آپ غور کریں تو پاکستان الیکشن سے متعلق.
لیکن اب دو پارٹیاں اکٹھی ہو گئی ہیں, آپ کو لگتا ہے کہ اس کے بعد الیکشن کمیشن جو ہے یا اس کے جو یہ ممبران ہیں جن پہ خاص طور پہ اعتراض ہے وہ اپنی پوزیشن بدلیں گے؟
ان کو تو ریزائن کر ہی دینا چاہیے, اس میں تو کوئی شبہ ہی نہیں ہے کہ ان اراکین کو ریزائن کرنا چاہیے تاکہ نئے اراکین کا تقرر جو ہے وہ عمل میں آ سکے. آئین جو ہے وہ انہیں 5 سال کی مدت دیتا ہے, لیکن مجھے آپ یہ بتائیں کہ جو اراکین ہے یا الیکشن کمیشن ہے جس کے اوپر جو میجورٹی پولیٹیکل پارٹیز ہیں ان کا اعتماد اور اعتبار ہی نہیں ہے, وہ کیسے کنٹینیو کر سکتے ہیں؟ اور الیکشن ان کے نتیجے میں ہوں گے, پی ٹی آئی جو ہے وہ اس کی سیکنڈ سب سے بڑی ووٹ ہے, پیپلز پارٹی کی پارلیمان میں سب سے بڑی اکثریت ہے, اس طرح پی ایم ایل کیو کی بھی جو ہے وہ سیٹیں ہیں پارلیمان میں. ساری پارٹیز کہہ رہی ہیں آپ ریزائن کریں, وہ ریزائن نہیں کر رہے. البتہ عمران خان کی جو پالیسی ہے جس میں انہوں نے آج دھرنے کا اعلان کر دیا ہے, اس میں ایک فلو ہے. مجھے یوں لگ رہا ہے کہ انہیں یہ چاہیے تھا کہ جو شاہ محمود قریشی صاحب نے ایک عمل شروع کیا تھا کہ پولیٹیکل پارٹیز کو اعتماد میں لے رہے تھے, خورشید شاہ صاحب سے وہ ملے تھے اور اب وہ پی ایم ایل کیو سے ملنے جا رہے تھے, عمران خان کو چاہیے تھا کہ ان کو ذرا موقع دیتے کہ وہ اپنا یہ عمل مکمل کر لیتے.
صحیح. اب دوسری طرف آئیے گا, کیونکہ ہمیں اس کو سمجھ کرنا ہے. دوسری طرف آئیے گا, متحدہ قومی موومنٹ, اس کے بعد پاکستان پیپلز پارٹی, ان کی قیادت بظاہر ان آپریشن میں خواب و بدمنی کے خلاف ہے یا کرپشن کے خلاف ہے, اس میں وہ ہدف بنتی ہوئی نظر آ رہی ہے یا اس کے لپیٹ میں آ رہی ہے, آگے فیوچر آپ کیا دیکھ رہے ہیں؟ اس پہ دباؤ بھی بڑھ رہا ہے سیکیورٹی فورسز کے اوپر کہ اس کو بند کیا جائے یا اس کو وائنڈ اپ کیا جائے.
وہ تو جو آپریشن ہے یہ اصل میں اگر آپ کو یاد ہو کہ جنرل نظیر مختار جو ہیں کور کمانڈر, انہوں نے ایک سیمینار کیا تھا اور پہلی دفعہ آرمی نے کرپشن جو ہے اس کے اوپر اپنی کنسرن کا اظہار کیا. اس کے بعد اب پرسوں جب راحیل شریف صاحب چند پچھلے ہفتے جب تشریف لے گئے ہیں کراچی, اس میں انہوں نے جو وہاں پہ بات کی اور جو آئی ایس پی نے ٹویٹ کیا اس میں 3 لفظ بڑے امپورٹنٹ ہیں. انہوں نے کہا کہ ہم مافیاز کے خلاف ایکٹ کریں گے, کرپشن کے خلاف ایکٹ کریں گے اور اکراس دا بورڈ کریں گے. یہ تینوں اگر آپ دیکھیں تو کراچی میں اور وہاں پہ جو معاملہ چل رہا ہے, اس سے ایک بات تو ظاہر ہوئی کہ آصف زرداری صاحب نے پہلے کہا ہمیں اینٹ بجا دیں گے, ان کو لندن جانا پڑ گیا, وہ بےچارے یہاں پہ اینٹ سینٹ بجانے نہیں سکے. الطاف حسین صاحب جو ہیں انہوں نے ریزیگنیشن کی بات کر دی, اور جو ریزیگنیشن ہیں ان کے اس کے اوپر جو ہے وہ کسی کا پتا نہیں ہلا. لہٰذا یوں لگ رہا ہے کہ فوج جو ہے وہ تو بور ڈاؤن نہیں کر رہی ہے اس آپریشن کے اوپر, فوج ویسے کر بھی نہیں سکتی. اس کی وجہ یہ ہے کہ جو پبلک ان کی امیج ہے
وہ بہت بڑھ گئی ہے,
اس وقت 83% اپروول ریٹنگ ہے جنرل راحیل شریف کی.
صحیح.
وہ اپنی اتنی,
لیکن کیا یہ دائرہ پنجاب تک بھی آئے گا؟ مختصراً کیا یہ دائرہ پنجاب تک بھی آ سکتا ہے؟
میرا یہ خیال ہے کہ 3-4 بڑے کیسز جو ہیں وہ تو آلموسٹ رائٹ ہو چکے ہیں, جن میں سعد رفیق صاحب کا معاملہ شامل ہے, رانا مشہود صاحب کا شامل ہے, اور ان کو اریسٹ کرنا پڑے گا. اس کی وجہ یہ ہے کہ ورنہ تو ظاہر ہے کہ ان کا جو ایم کے ایم اور پیپلز پارٹی کہیں گے کہ یہ صرف سمٹم ہی کرپشن ہو رہی ہے, باقی ملک میں تو ہو رہی ہے, لہٰذا ظاہر ہے کہ وہ ان کو کرنا پڑے گا.
بہت شکریہ فواد چودھری صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ موجود رہے. علی عمران, چند سیکنڈ میں آپ اس کو سم اپ کیجیے گا. آرمی آپریشن اگینسٹ بدامنی, اب یہ کرپشن, اس کے اندر بھی سیاسی جماعتیں خاص طور پہ اس کی لپیٹ میں آ رہی ہیں, سیاسی جماعتوں کے لیے کتنا ضروری ہے اپنی کریڈیبلٹی ریسٹور کرنا اور کرپشن کا خاتمہ ان حالات میں؟ اور اگر یہ کریڈٹ یا یہ چیز بھی اگر آرمی کے پاس یا رینجرز کے پاس چلی جاتی ہے تو یہ اٹ سیلف کتنا بڑا چیلنج ہوگا پولیٹیشنز کے لیے؟
دیکھیں یہ میں تو یہاں پہ جو ایک امپورٹنٹ بات ہے, کیونکہ ATC کے ذریعے اینٹی ٹیررزم کوڈز کے ذریعے یہ کیا جا رہا ہے, اس کا دائرہ کار اگر ہم دیکھیں تو اتنا وسیع ہے کہ اس میں کسی بھی قسم کی جو ڈسٹربنس ہیں امن و امان کو جو خطرہ ہے, چاہے الیگل سٹرائکس ہیں یا لاک آؤٹس ہیں یا کہ وہ پراپرٹی کسی کی لوٹنا ہے یا کرمینل ٹریس پاسنگ ہے یا ایون وال چاکنگ یا پھر کسی کو ایسے کسی بھی اقدام میں مدد کرنا جو کہ امن خراب کرے, اس میں وہ آتا ہے. تو اس میں یہ ایک بہت بڑا براڈ ہے جس میں کہ, اور دوسرا یہ میں کہنا چاہوں گا کہ جب یہ آپریشن شروع ہوا تو اسے ایک نیشنل کنسنسس حاصل تھا.
صحیح.
اس کے بعد اگر ہم دیکھیں گزشتہ کچھ ماہ میں خاص طور پہ جو اس کی افیکٹونیس ہے اور جو گراؤنڈ سچویشن وہاں پہ چینج ہوئی ہے, تو میرے خیال میں اس کا ایک عوام نے اس کو
ویلکم کیا ہے.
نمبر ٹو, کہ ایم کے ایم نے جو ابھی تنقید کی تھی کہ یہ ان کے خلاف آپریشن ہے, ٹارگٹ کیا جا رہا ہے اس پارٹی کو, تو اب وہاں پہ فیئرنیس کا جو کوسچن آ رہا ہے, اب وہ پیپلز پارٹی بھی اب ان کے ایک اہم
رکن جو ہے گرفتار ہو چکے ہیں.
جی جی, اور دوسری تیسری بات ہے کہ جب یہ آپریشن شروع ہوا ہمیں سب کو یہ معلوم تھا جو انالسٹ دیکھ رہے تھے کہ تین لیولز پہ یہ باتیں ہوں گی, کہ تین لیول پہ ایکشنز ہوں گے تو کراچی میں امن قائم کیا جا سکے گا, ایک پولیٹیکل, ایک ایڈمنسٹریٹو لیول پہ, اور دوسرا کرمینل گینگز جو کہ شہر میں مختلف صورتوں میں کام کر رہے, اپنی کاروائیاں کر رہے ہوتے ہیں. تو اب دیکھیں یہ
تینوں لیول پہ آپ کو لگتا ہے کہ شروع ہو گیا. عمران, مجھے قطع کلامی کی معافی, چونکہ سیگمنٹ کو وائنڈ اپ کرنا ہوگا, اس کے بعد ہم جائیں گے پروگرام کے اگلے حصے میں, آپ سے تفصیلاً انشاءاللہ بات ہوگی اور ہوتی رہے گی مڈل ایسٹ کے ایشوز پہ خاص طور پہ. سامعین, ہم تیزی سے چلیں گے پروگرام کے لاسٹ سیگمنٹ کی جانب. سیکنڈ پرائز ونر ناسا کنٹیسٹ کا, جس میں بستیوں, ناسا کی جانب سے خلائی بستیوں کی ڈیزائن کا یہ مقابلہ تھا, اور اس میں انہوں نے اپنی یہ دوسری پوزیشن حاصل کی. او لیول یا دسویں گریڈ کے طالب علموں میں غیر معمولی طالب علم پاکستان کے ہونے اور پاکستانی طالب علم شامیر اعزاز, ان سے ہم نے بات کی ہے, آئیے سنتے ہیں. جی سامعین, آپ دیکھ رہے ہیں پروگرام جہاں رنگ, اور پروگرام کے اس حصے میں ایک ایکسٹرارڈنری پاکستانی اسٹوڈنٹ, جس کا تعارف ہم اس سے پہلے آپ کے ساتھ کرا چکے ہیں, شامیر, جنہوں نے ناسا کے سیٹلمنٹ ڈیزائن کانٹیسٹ, انٹرنیشنل کانٹیسٹ تھا 2015 کا, اس میں 10th گریڈ یا 10th لیول پہ دوسری پوزیشن حاصل کی ہے. بہت بڑا اعزاز ان کے لیے, ان کے فیملی کے لیے, اور پورے پاکستان کے لیے. اس وقت وہ ہمارے ساتھ ہیں, ہی از ود اس آن اسکائپ لائیو فرام کراچی. ان سے ہم بات کریں گے اور جانیں گے کہ ان کا بنیادی طور پہ شوق کیا تھا, پوٹینشیل کیا تھا, اور اس کنٹیسٹ میں جانے کے لیے انہوں نے کتنی تیاری کی, ان کے فیوچر پلانز کیا ہیں. شامیر, بہت شکریہ آپ کا, آپ نے وائس آف امریکہ کے لیے وقت نکالا ہے, آپ نے ہمیں جوائن کیا ہے, اور سب سے پہلے آپ کو بہت بہت مبارکباد. ایک بہت پرسٹیجیس کہنا چاہیے آنر ہے, ریوارڈ ہے, ایوارڈ ہے آپ کے لیے اور آپ کی فیملی کے لیے. جی شامیر, ہمیں سب سے پہلے تو بتائیے گا, میں اس کانٹیسٹ میں آؤں گا خاص طور پہ یہ جاننا چاہوں گا, لیکن اسپیس سائنس میں آپ کی دلچسپی کب سے ہے اور اس کو کیسے آپ نے پروان چڑھایا ہے؟
اس میں میری دلچسپی مطلب کافی عرصے سے ہے, مطلب آئی ہیو بین انٹرسٹڈ, میں ہمیشہ سے دلچسپی رکھی ہے اسپیس کی کتابوں پڑھنے میں اور اس کے بارے میں جاننے میں, مطلب میرے پاس اس کو ڈسکور کرنے کی بہت زیادہ انٹرسٹ رہا ہے میرے اس میں, اس والے خاص طور پہ سبجیکٹ پہ, تو اسی کی وجہ سے میں نے ان پہ ان طرح کے سیٹلمنٹ ڈیزائن کانٹیسٹ کو سرچ کیا اور پھر اس میں پارٹیسپیٹ کیا.
ٹھیک ہے, اب اسی اس کانٹیسٹ کے بارے میں بتائیے, آپ کا بنیادی طور پہ اس سیٹلمنٹ کانٹیسٹ کا, جب آپ نے سنا آپ نے اس کو پارٹیسپیٹ کیا, آپ کا تصور کیا تھا, یعنی خلا کے اندر کس طرح کی آبادیاں یا بستیاں تعمیر کی جا سکتی ہیں, آپ کا تصور کیا تھا اس کے بارے میں؟
میں نے اس ڈیزائن کانٹیسٹ کے جو کرائیٹیریا تھا اس کے حساب سے بنایا, مطلب دے آسکڈ اس کہ آپ تو جو ہے ایک سیٹلمنٹ بنانی ہے جو ایسٹروائڈ پہ بیسڈ ہو یا ایٹماسفیئر کے باہر ہو, تو اس کو فیکٹس اور فگرس کو رکھتے ہوئے, اٹ واز ٹوٹلی نان فکشن, تو فیکٹس اور فگرس کو سامنے رکھتے ہوئے میں نے ایسٹروائڈ پہ ایک سیٹلمنٹ ڈیزائن کی تھی وچ کڈ ہوسٹ اپ ٹو 1 million ریزیڈنٹس.
اچھا, تو آپ کو باقاعدہ کسی نے اس کے لیے مینٹور کیا, گائیڈ کیا, یا یہ خالصتاً آپ کی انڈیویجول ایفرٹ ہے, انفرادی کوشش ہے؟
یہ میری انڈیویجول ایفرٹ تھی, مطلب کیونکہ میں نے کوئی میرا اس میں مینٹور نہیں تھا, میں نے اس میں بکس کی مدد لی, انٹرنیٹ سے سورسز لیے, اور جو اس کی جو انہوں نے جو ہمیں دیے تھے سورسز کے آپ اس سے وہ ریفر کر سکتے ہیں, میں نے صرف ان سے کیا اور پھر ڈیزائن کیا.
آپ کو پتہ کیسے چلا کہ ناسا یا اس کے ساتھ جو ایسوسیٹ سوسائٹی ہے بنیادی طور پہ ایئر اسپیس سوسائٹی جس نے اس کو آرگنائز کیا تھا اس کنٹیسٹ کو, کہ یہ کنٹیسٹ ہونے جا رہا ہے, آپ نے کیسے پارٹیسپیٹ کیا؟
میں نے اس کو سرچ کیا, میرے شوق رہا ہے کہ میں کمپٹیشن میں پارٹیسپیٹ کروں, تو میں نے ان کو سرچ کرتا انٹرنیٹ پہ, اور پھر میں اس کے اس پہ آیا, میں نے اس کی ویب سائٹ پہ گیا, پھر مجھے لگا کہ آئی ڈیولپ لاٹ آف انٹرسٹ ان دس, سو میں نے سوچا کیوں نہیں اس میں پارٹیسپیٹ کیوں نہیں کر لیتا.
ٹھیک ہے, اچھا, تو یہ کنٹیسٹ کس طرح سے ہوتا ہے, کیا آپ نے وہاں سے سبمٹ کیا, پھر اس کو یہاں پہ ریویو کیا گیا, کیسے آپ سبمیشن کیسے ہوئی آپ کے اس ڈیزائن کی؟
انہوں نے ہمیں ان کی ہوتی ہے ڈیڈ لائن ہوتی ہے ہمیشہ 1 مارچ, اور یہ ان کا ڈال دیتے ہیں جون میں, اپ ڈیٹ کر دیتے ہیں کہ ان کا کانٹیسٹ آیا, تو میں نے آئی گیس میں نے اگست سے شروع کیا تھا, اینڈ اٹ ٹک می اباؤٹ 2 months کہ میں سب چیزوں کو گیدر کروں, ساری انفارمیشن, اور پھر اس کو پائل اپ کروں, پھر پیپر ورک پرنٹ آؤٹ کروں, اور پھر اس کو واپس سے ریویو کروں, اور پھر میں نے اس کو دسمبر میں میل کیا تھا کیلیفورنیا.
ٹھیک ہے, اچھا, ہم کیا دیکھ سکتے ہیں اور اپنے جو ہمارے ناظرین ہیں ان کو دکھا سکتے ہیں کہ آپ کا ڈیزائن کیا تھا, جو آپ کا تصور کیا تھا اس کے بارے میں؟ آپ کے پاس اگر کوئی ہارڈ کاپی ہے جو آپ کیمرے کے سامنے کر سکیں؟
یہ ہارڈ کاپی ہے اس کی.
صحیح, اس کو تھوڑا اور اگر آپ کیمرے کی طرف لے آئیں اور وہاں پہ روک کے رکھیں تو ہم آپ سے ذرا پوچھ پائیں گے. جی, تو اس میں کیا کانسیپٹ کیا ہے, آپ کیا ریفلیکٹ کرنا چاہ رہے ہیں اس کے اندر؟
میں اس میں یہ بس یہ دکھانا چاہ رہا ہوں کہ ایک ایسٹروائڈ ہے, آپ اس پہ اپنی سیٹلمنٹ بلڈ کر سکتے ہیں جسٹ ود یوز آف ٹیکنالوجی, اٹ از ٹوٹلی نان فکشن, صرف فیکٹ سے بیسڈ ہے. اور اس طرح مطلب
تھوڑا سا اگر آپ اس کو اپنی طرف لے جائیں اور اپنی لیفٹ سائڈ پہ کریں پکچر کو تو ایسے, یس ہاں جی بالکل ٹھیک ہے.
تو اس پہ جیسے آپ دیکھ سکتے ہیں یہ ایسٹروائڈ ہے اور یہ اس کا فرنٹ کور ہے, میں نے اس کا کور بنایا, اس کے مطلب پورا سارا پیپر ورک اندر ہے. تو یہ جیسے ایسٹروائڈ ہے اور یہ ہے سیٹلمنٹ, تو اس پہ جو ہے
ٹھیک ہے. اچھا یہ بتائیں, آپ کو اندازہ تھا کہ آپ کو یہ آنر مل سکتا ہے, آپ دوسری پوزیشن کے لیے آ سکتے ہیں یا کسی بڑی پوزیشن پہ آ سکتے ہیں؟ دیٹس فائن, اب آپ اس کو ہٹا سکتے ہیں. جی
یس آف کورس, مجھے تھا, مجھے آئی بلیو ان مائی سیلف, مجھے پتا تھا کہ میں نے اتنی محنت کی ہے تو مجھے اس کا صلہ تو ملے گا ہی. اور تو آئی بلیو ان مائی سیلف, میرے پیرنٹس نے بھی مجھے بہت موٹیویٹ کیا, بلیوڈ کہ مجھے مل جائے گا.
تو اب آپ کے فیوچر پلانس کیا ہیں, آپ کیا اسی ایئر اسپیس سائنس میں کام کرنا چاہتے ہیں, آگے بڑھنا چاہتے ہیں, آپ کے پلانس کیا ہیں اور آپ بیسیکلی پڑھ کیا رہے ہیں ابھی, آپ کے بنیادی سبجیکٹس کیا ہیں؟
میرا جو پلان ہے, میرا اصل میں پلان ہے ایرونوٹیکل انجینئرنگ یا پھر ایرو اسپیس انجینئرنگ. میرا ایک وہ ہے پیشن کہ میں پاکستان ایئر فورس جوائن کروں, تو میں نے اس کے لیے ایرونوٹیکل انجینئرنگ کرنی تھی. اور آپ کا دوسرا سوال یہ کہ میرے سبجیکٹس کیا ہیں, میں بھی مطلب او لیولس کر رہا ہوں, تو اس میں میں نے فزکس کیمسٹری بایو یہ بھی سبجیکٹس ہیں, ابھی میں نے اس پہ لے نہیں پاؤں, اے لیولس پہ جاؤں گا تو اس کے حوالے سے سبجیکٹس پڑھوں.
جب آپ کو یہ پتہ چلا کہ آپ اتنے بڑے انٹرنیشنل کانٹیسٹ کے اندر دوسری پوزیشن لے چکے ہیں, آپ کی اپنی فیلنگس کیا تھیں, آپ کے گھر والوں کی فیلنگس کیا تھیں؟
میری اپنی فیلنگس مطلب آئی واز اوور ویلڈ, مجھے بہت زیادہ خوشی ہوئی تھی کیونکہ اتنے سارے جس میں 3,000 سے اوپر زیادہ پارٹیسپینٹس ہیں, اس میں جو ہے پاکستان کو ریپرزینٹ کرتے ہوئے میں نے ورلڈ وائڈ سیکنڈ پوزیشن کی, تو مجھے خوشی تھی. اور جب میں نے اپنے پیرنٹس کو بتایا تو وہ مطلب دے فیل ویری پراؤڈ, اور اسپیشلی آل مائی ریلیٹیوز تھے, ان کو مطلب بہت زیادہ پراؤڈ فیل ہوا کہ میں نے ان کی جو ہے نہ صرف اپنا بلکہ پاکستان کا بھی ایک نام روشن کیا, اس کو میں نے وہ کیا ورلڈ میپ پہ وہ کر دیا.
سو اس ایکنالجمنٹ کے بعد ملک کے اندر سے آپ کو کتنا ایکنالج کیا گیا, آپ کا اسکول, آپ کا انسٹیٹیوشنز, وہاں سے کتنی ایکنالجمنٹ ہوئی آپ کے لیے؟
ملک کے اندر سے مطلب بہت زیادہ ہوا, میرے بہت سارے نیوز پیپر, نیوز چینلز اور سوشل میڈیا پہ میرے بہت زیادہ انہوں نے تعریف کی, انہوں نے پوسٹ کیا اور مجھے انہوں نے بہت زیادہ اکنالج کیا. اور اب اسکول کا رہا تو اسکول میں بھی مجھے میڈل دیا گیا اور مجھے بہت زیادہ ٹیچرز اور سب نے میری بہت تعریف کی, اور پرنسپل, میری پرنسپل نے مجھے بہت کیا, میم شہزادی آغا, انہوں نے مطلب میرا وہ بہت زیادہ مجھے کانگریچولیٹ کیا, انہوں نے مطلب بہت زیادہ
تو شامیر راتوں رات ایک سیلیبریٹی بن جانا, اتنی شہرت حاصل کر لینا اس کم عمر میں کیسا لگا آپ کو؟
میں نے مجھے اچھا لگا, بٹ آئی آلویز بلیو کہ میں ڈاؤن ٹو ارتھ رہنا چاہیے, اتنا زیادہ میں اپنے آپ کو وہ نہیں کرتا کہ دوسروں کے سامنے, آئی جسٹ ٹیل دیم کہ ہاں مجھے ملا ہے, مطلب آئی ٹرائی ٹو ریمین ایز ڈاؤن ٹو ارتھ ایز پاسبل.
عامر صاحب آپ کا بھی بہت شکریہ. بتائیے گا, شامیر آپ کے فرزند ہیں, آپ کے بیٹے ہیں, انہوں نے بہت بڑی ایک اچیومنٹ ہے ان کے بھی آپ پہ, پرسنل بھی ہے, فیملی کے لیے بھی ہے. آپ کو جب یہ معلوم ہوا کہ وہ اس انٹرنیشنل کانٹیسٹ میں دوسری پوزیشن لی ہے انہوں نے 10th گریڈ لیول پہ, تو آپ کی فیلنگ کیا تھی, آپ نے کیا سوچا؟
سر فیلنگس میں اس کو بیان نہیں کر سکتا ایکچولی, جو فیلنگس تھی میری اس وقت, اور میں ماشاء اللہ میرا اس پہ پورا ٹرسٹ ہے. لائک 2013 میں جب اس نے 4th پوزیشن لی تھی تو میں نے, میری وائف نے اور میرے چھوٹے بیٹے نے سب سے, جو یوش اعزاز, ہم نے اس کو بہت زیادہ ہم نے اپریشیٹ کیا تھا, اور اس کو ہم ہر اس میں پارٹیسپیشن کرنے کے لیے ہم لوگ اس کو کافی کرتے ہیں. تو اس لیے مجھے اس نے جب 2015 میں دیا تھا تو آئی واز شیور, مطلب میری پوری فیملی تھی ہماری, کہ ہمیں پتا تھا کہ انشاءاللہ اس دفعہ اس کا فورتھ تو نہیں لیکن آئی مین فرسٹ یا سیکنڈ تو ہم تھا اس کا.
تو عامر یہ بتائیے گا کہ نارملی ایک کلچر ہے پاکستان کے اندر, پیرنٹس کا بہت دباؤ ہوتا ہے بچوں پہ کہ انہوں نے کیا بننا ہے, ڈاکٹر بننا ہے, انجینئر بننا ہے, تو کیا شامیر کا جو یہ ایوارڈ ہے آپ کے دباؤ کا نتیجہ یا اس کی اپنی دلچسپی اس میں تھی, اور آپ نے کیا مطلب بالکل ان کو فری ہینڈ دیا ہے جو کرنا چاہیں؟
ایگزیکٹلی, ٹوٹلی اس کا اپنا انٹرسٹ ہے, کوئی ہماری کوئی اس پہ وہ نہیں ہے. لائک ہم نے اپنے پیرنٹس سے کبھی نہیں دیکھا, تو ہم نے اپنے بچوں کے لیے کبھی ایسی چیز نہیں سوچی, ہمیں جو ان کا انٹرسٹ ہوگا اسی میں یہ لوگ کام کریں گے. لائک اس میں میں آپ کو ایک چیز اور بتاؤں, جو سب سے زیادہ کریڈٹ ہے وہ میری وائف کا ہے,
صحیح,
آل کریڈٹ گوز ٹو مائی وائف कोर्स मतलब सबसे ज्यादा उसने इसने उसने बहुत ज्यादा इसकी वो किया. लाइक यू नो मैं तो ऑफिस में होता हूँ दिन भर, आई मीन स्कूल से आने के बाद फिर वही बच्चों को देख रही होती है, तो उसमें मेरी वाइफ का बहुत ज्यादा इफेक्ट.
जी शामीन, ये थे शामीर और उनके वालिद आमिर एजाज, वो हमारे साथ थे. दोनों का बहुत शुक्रिया, उन्होंने हमारे लिए वक्त निकाला. और इसके साथ ही हमारा आज का ये प्रोग्राम जहां रंग अपने खुदाम को पहुंचता है. प्रोड्यूसर है हमारे साथ अरसलान शरीफ, जबकि इंजीनियर्स हैं हमारे साथ मिस्टर जोना और ब्रायन मार्कोलिए. असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज.
जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के वाकिफ